झमझम पानी परिरहेको थियो। तर माइतीघर मण्डलाको एउटा कुनामा केही महिलाहरू प्लास्टिक मुनि टाउको लुकाएर भिज्नबाट जोगिन खोज्दै थिए। कान्तिपुरमा प्रकाशित यो तस्विर हेर्नुहोस्। यी महिलाहरू को हुन्? किन उनीहरू 45 महिनादेखि निरन्तर आन्दोलनमा छन्? कहिले हप्तौँसम्म जिल्ला प्रशासन अघि धर्ना, कहिले माइतीघरमा हप्तौँसम्म आन्दोलन, कहिले आमरण अनसन, आखिर किन र कसका लागि उनीहरू वर्षौँदेखि निरन्तर आन्दोलनमा छन्? आजको कान्तिपुर एक्सप्लेनरमा बाँकेका यिनै महिलाहरूको आन्दोलनको अन्तर्यबारे बुझाउने प्रयास गर्नेछौँ, जसले बुझाउनेछ नेपालमा भूमि मान्छेका निम्ति न्याय कति कठिन छ भनेर। सीमान्तकृत समुदायका र कुनै सत्ता र शक्तिसँग पहुँच नभएका बाँकेका महिलाहरू 45 महिनादेखि निरन्तर आन्दोलनमा छन्। चार पटक त उनीहरूले सरकारसँग सम्झौता नै गरिसके, तर न्याय अझै मिलेको छैन। न्यायको यो आन्दोलन किन र कसरी सुरु भएको थियो, विगततिर फर्केर हेरौँ। पहिलो घटना हो बाँकेको जानकी गाउँपालिका 2 नेबाजी गाउँको। 38 वर्षीय ननकुन्नी धोबीको बिहे परिवारले पहिलो श्रीमती बितेपछि छोरी हुर्काइरहेका 31 वर्षीय रामकुमार धोबीसँग गरिदिएका थिए। बिहेमा झन्डै 6 लाख खर्च भएको थियो। कुर्सी र मोटरसाइकल दाइजो पनि दिएका थिए। तर बिहेको 1 वर्ष भइसक्दा पनि सन्तान नभएपछि ननकुन्नी र रामकुमार दम्पतिबीच खटपट बढ्दै बढ्दै गइरहेको थियो। रामकुमार आफ्नै दाइको छोरालाई धर्मपुत्रका रूपमा लिने योजनामा थिए, जबकि ननकुन्नी भने पहिलो श्रीमतीको तर्फबाट जन्मेको छोरी भए आफूहरूलाई पुग्ने कुरामा अडिक थिइन्। यही विषयको विवाद हिंसामा बदलिँदै गयो। ननकुन्नी कहिले कुटाई खाएर चुपचाप बस्थिन्, कहिले कुटाई सहन नसकेर माइतीको शरणमा पर्थिन्। 2078 असार 7 ननकुन्नी हिंसामा परेको निवेदन स्थानीय प्रहरीमा पनि पर्यो, तर प्रहरीले उनीहरूलाई मिलाउने काम मात्रै गर्यो। निरन्तरको कुटपिट तर न्याय नपाउने अवस्था हप्तौँसम्म चलिरह्यो। 2078 साउन 5 गते ननकुन्नी आफ्नै घरभित्र झुन्डिएको अवस्थामा फेला परिन्। ननकुन्नीको माइतीले छोरीको आत्महत्या नभएको बरु हत्या गरेर झुन्ड्याइएको भन्दै प्रहरीमा श्रीमान रामकुमार धोबी, जेठाजु इतबारी धोबी परिवारका सदस्य विरुद्ध किटानी जाहेरी दर्ता गर्न खोजे, तर प्रहरीले उनीहरूको जाहेरी दर्ता गर्न अस्वीकार गर्यो। यो घटनामा प्रहरीले अहिलेसम्म गहिरो गरेर अनुसन्धान गरेको छैन। ननकुन्नीको मृत्यु रहस्यमय छ। अब अर्को घटना सुन्नुहोस्। कुनै फिल्मको कथा जस्तो, कुनै रहस्यमय उपन्यासको प्लट जस्तो, तर यथार्थ घटना। नेपालगञ्ज उपमहानगरपालिका 17 परसपुरकी निर्मला कुर्मी एकल महिला थिइन्। 2064 माघ 20 उनका श्रीमान महलु कुर्मीको बिमारका कारण मृत्यु भएको थियो। पतिको मृत्युपछि उनले 18 र 16 वर्षका 2 छोरा हुर्काइरहेकी थिइन्। तर दुर्भाग्य, पतिको मृत्यु भएको 2 वर्षपछि 2066 कार्तिकमा 15 दिनको अन्तरालमा 2 छोराको मृत्यु भयो। त्यति बेला झाडापखाला जन्ने रोगका कारण छोराको मृत्यु भएको भनियो, तर मृत्युको कारण पत्ता लगाउन कुनै स्वास्थ्य परीक्षण गरिएन। श्रीमान र 2 छोराहरूको मृत्युपछि निर्मलाले पति र छोराहरूको नाममा रहेको 5 बिघा जग्गा आफ्नो नाममा नामसारी गर्ने प्रक्रिया अगाडि बढाइन्। त्यसपछि सुरु भयो उनको सम्पत्ति खाना टाँठाबाठा र भूमाफियाहरूको खेल। निर्मलाको जग्गा हडप्न सक्रिय भए नेपाली काङ्ग्रेसको तर्फबाट तत्कालीन सांसद बादशाह कुर्मी। बादशाह कुर्मीको पछिल्लो राजनीतिबारे म एकैछिनमा बताउनेछु। तपाईँलाई विश्वास नलाग्न सक्छ, एकजना एकल महिलाको सम्पत्ति खाना सक्रिय बनेको आरोप खेपिरहेका बादशाहको राजनीतिक तरक्की भिडियोको अन्तिमतिर तपाईँहरूले जान्न पाउनुहुनेछ। अहिलेलाई थाहा पाइराख्नुहोस् बादशाह कुर्मी को हुन् भनेर। उनी नेपालगञ्ज नगरपालिकासँग जोडिएको साबिकको परसपुर गाविसका 2 पटक निर्वाचित भएका अध्यक्ष थिए। उनी स्थानीय रूपमा पनि शक्तिशाली मानिसका रूपमा चिनिन्थे। यिनै कुर्मीले निर्मलाको लालपूर्जा, नागरिकता र नाता कायम सम्बन्धी कागजातहरू हडपेर लिएका थिए। सोही कागजात माग्ने क्रममा 2066 उनले निर्मलामाथि सार्वजनिक स्थानमै हातपात समेत गरेका थिए। यो घटनापछि 18 माघ 2066 निर्मलाले घटनाबारे नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रमा न्यायको माग गर्दै निवेदन दिइन्। दबाब बढेपछि कुर्मीले निर्मलालाई उक्त कागजातहरू भने फिर्ता गरे। यो घटनापछि निर्मला असुरक्षित भइन्। उनलाई मानसिक यातना दिने काम पनि भयो। 2068 असोज 30 निर्मलाले जीवधनको सुरक्षा गरिपाऊ भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दिइन्। आफ्नै गाउँमा असुरक्षित रहेकी निर्मला त्यसपछि कतै हराइन्। कतिपयले निर्मलालाई भारतको केटासँग बिहे गरेको भनेर पनि भने। निर्मलाका छिमेकी ओमकार कुर्मीले निर्मला लामो समयदेखि नेपालमा नरहेको र अपुताली भएको दावी गर्दै महलुको सम्पूर्ण जग्गा सार्वजनिक गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन पनि दिए। ओमकारले निर्मलाको भारतमै दोस्रो बिहे भइसकेको बेहोराको फर्जी कागजात पनि सोही निवेदनका साथ पेश गरे। निर्मलाले भारतमा दोस्रो बिहे गरे कि हुन् कि होइनन् भन्ने विषय जिल्ला प्रशासन कार्यालयमा पनि पुग्यो। बाँकेका तत्कालीन जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले अनुसन्धान गरी अपुतालीको निवेदन झुटो भएको, ओमकार कुर्मीले भने जस्तो निर्मलाको भारतीय नागरिक अर्जुन कुर्मीसँग दोस्रो बिहे नभएको निष्कर्ष निकाले। यसपछि पनि निर्मलाको जग्गा हडप्ने चलखेल विभिन्न तवरबाट सुरु भयो। छिमेकी ओमकार कुर्मीले जिल्ला प्रशासन कार्यालयमा पनि निर्मलाको जग्गाको हकवाला कोही नभएको र सबै सम्पत्ति नेपाल सरकारलाई जिम्मा लगाउन र निर्मलाको नागरिकता खारेज गर्न भन्दै 2068 कार्तिक 7 निवेदन दिए। 2069 असार 8 निर्मलाले श्रीमान महलुको नाममा रहेको 4 बिघा 8 कट्ठा 10 तुर खेतबारी र घर भएको 2.5 कट्ठा जमिन आफ्नो नाममा नामसारी गरिन्। त्यसको 2 महिनापछि 2069 भदौ 7 खेतबारी रहेको 4 बिघा 8 कट्ठा 10 तुर जग्गा बर्दियाको साबिक धदवार गाविस 4 पार्वती विष्टले 25,75,800 किनेको कागज तयार भयो। बचे खुचेको केही कट्ठा जग्गा भने छिमेकी निजामुद्दिन इन्द्रिसीले आफ्नो नाममा पास गरे। यसरी निर्मलाको नाममा रहेको जग्गा पार्वती विष्टबाट छोटै समयमा रत्नदेवी थापाको नाममा र निजामुद्दिनको नामबाट छोटै समयमा सन्तोष बरामको नाममा पुगिसकेको देखिन्छ। 2069 2072 सालको बिचमा भने निर्मलाको जग्गा तेस्रो व्यक्तिको नाममा पुगिसकेको देखिन्छ। यी दुवै घटनाबारे बाँकेको महिला अधिकार मञ्चले प्रहरीमा निवेदन दियो। 19 दिनसम्म जिल्ला प्रशासन अघि धरना पनि दियो। महिला अधिकार मञ्चले नै 16 मङ्सिर 2070 निर्मलाको अपहरण, शरीरबन्धक र कर्तव्यज्ञानको कसुरमा 8 विरुद्ध प्रहरीमा किटानी जाहेर दियो। तर प्रहरीले अनुसन्धान अगाडि बढाएन। संस्थाले सरकारी वकिल कार्यालय मार्फत जाहेरी दर्ता गरायो। यो जाहेरीमा तत्कालीन संविधान सभा सदस्य एवं काङ्ग्रेस नेता बादशाह कुर्मीसहित 8 र अन्य नाम नखुलेका 4 नाम छ। जाहेरी दर्ता यता 45 महिना बितिसक्यो। यो बिचमा मानवाधिकारको आन्दोलनमा होमिएकी रुबी खानको नेतृत्वमा के मात्रै भएन थाहा पाइराख्नुहोस्। यो तथ्यले तपाईँलाई नेपालमा भुइँ मान्छेका निम्ति न्याय कति कठिन छ भनेर बुझाउनेछ। म तपाईँहरूलाई 45 महिना यता चलिरहेका 7 आन्दोलनका 7 दृश्यहरू अब बताउनेछु। 2078 भदौ 13 31 गतेसम्म रुबी खान नेतृत्वमा महिलाहरूले जिल्ला प्रशासन कार्यालय बाँकेमा 19 दिनसम्म निरन्तर धरना दिए। ननकुन्नी धोबीको मृत्युको 58 दिनपछि 2078 असोज 1 मध्यपश्चिमको सीमावर्ती सहर नेपालगञ्जदेखि काठमाडौँसम्मको दूरी झन्डै 517 किलोमिटर छ। यही सीमान्त सहर छेउका 11 महिला र 3 पुरुष 20 दिनको पैदल यात्रापछि यति लामो दूरी सिचोलेर 21 असोज 2078 काठमाडौँ आइपुगे। त्यसपछि उनीहरूले 33 दिनसम्म अनवरत आन्दोलन गरे। 2078 कार्तिक 2 गृह मन्त्रालयसँग सम्झौता भयो अनि सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन भयो। 2-2 आन्दोलनपछि पनि न्याय मिलेन अनि 2078 मङ्सिर 10 उनीहरू फेरि काठमाडौँ आए। त्यति बेला 40 दिनसम्म माइतीघर मण्डलामा आन्दोलन गरे। आन्दोलनको नेतृत्व गरिरहेकी रुबी खान 7 दिनसम्म त अनसन नै बसिन्। 40औं दिनमा फेरि गृह मन्त्रालयसँग 4 सम्झौता भयो अनि उनीहरू नेपालगञ्ज फर्किए। नेपालगञ्ज फर्केको कैयन दिनसम्म यो विषय त्यसै सेलायो। गृह मन्त्रालय र सरकारका कुनै पनि अङ्गले यस विषयमा गम्भीर अनुसन्धान गर्ने र न्याय दिलाउने कदम चालेनन्। 2079 मङ्सिर 8 उनीहरू फेरि काठमाडौँ हिँडे। यसपटक उनीहरू 47 दिनसम्म आन्दोलनमा बसे। फेरि तेस्रो पटक गृह मन्त्रालयका प्रतिनिधिसँग 4 सहमति भयो अनि उनीहरू फेरि नेपालगञ्ज फर्के। न्याय मिल्ने कुनै छनक नदेखेपछि उनीहरू 2081 जेठ 17 23 7 लगातार जिल्ला प्रशासन कार्यालय बाँकी अगाडि धरनामा बसे। सिडिओलाई 7 अल्टिमेटम पनि दिए तर माग पुरा भएन अनि उनीहरू फेरि काठमाडौँ हानिए 2081 जेठ 24 यसपाला भने उनीहरूले 19 दिनसम्म धरना बसे। यही 19 दिनमध्ये 18 दिन त रुबी खान अनसनमै बसिन्। यसपाला पनि फेरि गृह मन्त्रालयले उनीहरूसँग 5 सहमति गर्यो। अब त न्याय पाइएला भनेर उनीहरू बाँकी फर्के तर यसपाला पनि सरकारले झुक्क्याउने काम नै गर्यो। बारम्बारको धोकापछि उनीहरू 2081 साउन 25 फेरि काठमाडौँ आए। उनीहरू माइतीघर मण्डलाको एक छेउमा झरी बादल र घाम नभनी निरन्तर आन्दोलनमा छन्। मैले सुरुमै भनेको थिएँ नि, झमझम झरीमा प्लास्टिक ओढेर आन्दोलन गरिरहेको दृश्य यही 7 आन्दोलनको थियो। सडकमै पुगेर गरिएका यी 7 आन्दोलनमा उनीहरूले 177 दिनभन्दा धेरै समय बिताइसकेका छन्। तर न त ननकुन्नी धोबीको मृत्युमा कुनै कारवाही भएको छ, न त निर्मला कुर्मीको रहस्यमय बेपत्ता र मृत्युको घटनामा कुनै ठोस अनुसन्धान नै भएको छ। पख्नुहोस् यो बिचमा एउटा कुरा भने भयो, निर्मला कुर्मीलाई बेपत्ता पारिएको र उनको सम्पत्ति हडप्ने काममा सक्रिय रहेको मुख्य आरोप खेपेका बादशाह कुर्मी गत साउन 9 गते लुम्बिनी प्रदेश सरकारमा बिना विभागीय मन्त्री भए। बादशाह कुर्मी नेपाली काङ्ग्रेसका नेता हुन् भनेर नबिर्सनुहोला। नेपाली काङ्ग्रेस जसको नेतृत्वमा अहिलेको सरकार बनेको छ, यो देशमा आम नागरिकका निम्ति न्याय कति पर छ? आरोपितहरू शक्तिशाली बन्दै जाने र न्याय खोज्न हिँडेकाहरू सडक किनारमै वर्षौँसम्म आन्दोलित भइराख्नुपर्ने, आखिर यो अव्यवस्था र यो अन्याय कहिलेसम्म?